انسان جو کام شریعت و سنت کے مطابق کرتا ہے اس کو نیکی کہتے ہیں، اور جو اس کے خلاف کرتا ہے اس کو گناہ کہتے ہیں. اگر گناہ سرزد ہو جائے تو انسان کو چاہیے کہ وہ اس پر استغفار کرے، اللہ سے معافی مانگے. حتیٰ کہ 70 مرتبہ وہی گناہ کرے اور 70 دفعہ استغفار کرے تو اللہ تعالیٰ اس کو یہ نہیں فرماتے کہ تو پہلے کر چکا ہے پھر دوبارہ کیوں کیا. ما اسر من استغفر، جو استغفار کرتا ہے وہ اصرار کرنے والا نہیں کہلاتا. استغفار کی کثرت، اور استغفار کرنے سے انسان اللہ کا مقرب بن جاتا ہے. ہمیشہ خوف انسان کو گناہوں سے بچا دیتا ہے اور حزن انسان کا کھانا چھڑا دیتا ہے. چنانچہ جو بندہ محزون ہو، غم زدہ ہو، کھانے کو دل نہیں کرتا. ایک بچہ فیل ہو جائے کھانا نہیں کھائے گا، بیوی سے خاوند ناراض ہو جائے کھانا نہیں کھائے گی. تو جو غم زدہ ہوتا ہے وہ کھانا چھوڑ بیٹھتا ہے، دل ہی نہیں کرتا کھانا کھانے کو. کسی کو کاروبار میں بڑا لاس ہو گیا کھانا نہیں کھائے گا. گھر میں کوئی بندہ فوت ہو گیا کھانے کو دل نہیں کرے گا. تو حزن کھانا پینا چھڑا دیتا ہے اور خوف انسان سے گناہ چھڑوا دیتا ہے. تو اللہ کا خوف بھی اسی طرح ضروری جس طرح ہم اللہ کی رحمت کی امید رکھتے ہیں. رحمت کی امید بھی دل میں ہونی چاہیے اور اللہ کا خوف بھی ہو تاکہ گناہوں کو چھوڑنا آسان ہو جائے. انسان کے نفس کی مثال گدھے کی مانند ہے. کئی مرتبہ گدھے کو بوجھ اٹھایا ہوا ہو اور لے کے چلنا ہو تو مالک دو کام کرتا ہے، آگے اس کو چارہ دکھاتا ہے تاکہ گدھا چارہ کھانے کے شوق میں چلے، اور پیچھے سے اس کو ڈنڈا لگاتا ہے. تو نفس بھی گدھا ہے، اس کو بھی امید ہونی چاہیے کہ مجھے ان اعمال پہ یہ یہ اجر ملے گا، تو یہ نیکی کی طرف لگ جاتا ہے. اور پیچھے سے اس کو خوف کا ڈنڈا بھی لگنا چاہیے، پھر یہ گناہوں کو چھوڑ دیتا ہے. آپ نے دیکھا ہوگا کئی سانپ بڑے خوبصورت ہوتے ہیں، اتنا پیارا ان کا ڈیزائن ہوتا ہے اور ان کی جلد بھی بڑی ملائم نظر آتی ہے. کوئی بندہ ہاتھ نہیں لگاتا. کیوں ہاتھ نہیں لگاتے؟ نقصان کا اندیشہ ہوتا ہے کہ جی سانپ ڈس لے گا تو جان چلی جائے گی. اسی طرح مومن گناہ نہیں کرتا، وہ سمجھتا ہے کہ اگرچہ گناہ خوشنما ہے مگر اس کا نتیجہ برا ہے. رہ گئی بے یہ بات کہ جی کون سا گناہ چھوٹا ہے اور کون سا گناہ بڑا ہے. ابن قیم رحمتہ اللہ علیہ تو یہ فرماتے ہیں کہ اے دوست، یہ نہ دیکھ کہ گناہ چھوٹا یا بڑا، اس ذات کی عظمت کو دیکھ جس کی تو نافرمانی کر رہا ہے. بھئی بڑے کی اگر کوئی گستاخی کرے تو وہ چھوٹی نہیں کہلاتی. کوئی کہہ سکتا ہے جی کہ میں نے مالک فیکٹری کے ساتھ تھوڑی سی بدتمیزی کی، جو کرے گا وہ اپنی نوکری سے آؤٹ. عبداللہ بن عباس نے فرمایا کرتے تھے، کل ما نوہی عنہ فہو کبیرۃن، ہر وہ گناہ جس سے منع کیا گیا ہے اس کا کرنا کبیرہ ہے. یہ اکمال الشیم میں عطا اللہ اسکندری رحمتہ اللہ علیہ نے ایک اور تقسیم کی ہے. وہ فرماتے ہیں کہ قیامت کے دن अगर अल्लाह के अदल से साबका पड़ गया तो कोई गुनाह सगीरा नहीं, और अगर अल्लाह के फजल का मामला हो गया फिर कोई गुनाह कबीरा नहीं। हमें वालदा साहब बचपन में वाक्य सुनाया करती थी कि एक शख्स बड़ा नेक मुत्तकी परहेज़गार था। वो एक मर्तबा सवारी पे सवार होके जा रहा था खेतों के दरमियान में से, दोनों तरफ गंदम की फसल लगी हुई थी। अब गंदम का पौधा बड़ा होता है और उसके सिट्टे जो होते हैं ना वो काफी ऊंचे होते हैं, तो जब वो गंदम के खेत के अंदर से निकला रास्ते पगडंडी में से, तो अपनी मंजिल पे पहुंच गया, उसने देखा कि उसके घोड़े की जो जीन थी उसके साथ एक सिट्टा अड़ा हुआ था। उसने कहा ओहो, रास्ते में जब मैं गुजरा हूं ना गंदम की फसल के खेतों में से, तो लगता है कि किसी के खेत का सिट्टा अड़ गया, अब ये मेरा नहीं ये किसी और का है। उसने कहा अब मेरे लिए इतना फासला करके वापस जाना तो बड़ा मुश्किल है, ऐसा ना हो कि मुझसे पूछा जाए कि तुमने बिला इजाजत क्यों सिट्टा लिया था। तो उसने उस सिट्टे को हाथ में मसला और उसमें से गंदम के दाने निकाल के उनको किसी जगह उसने महफूज कर लिया, और अपनी बीवी को वसीयत की कि अगर मैं मर जाऊं तो मेरे कफन के साथ ये गंदम के दाने भी रख दिए जाएं, ताकि कल क्यामत के दिन अगर उसका मालिक मुझसे मांगेगा तो मैं कहूंगा कि मैंने आपके गंदम के दानों को महफूज रखा। इतना नेक मुत्तकी बंदा था। ख्वाब में बीवी ने उससे पूछा कि सुनाए आगे क्या हुआ, कहते हैं मेरी तो पिटाई हुई। देखो आप तो इतने मुत्तकी कि आप तो इतना ख्याल रखते थे कि आपने गंदम के दाने भी साथ रखे कि मुझसे पूछेगा तो मैं क्यामत के दिन उसको जवाब दूं। उसने कहा अल्लाह ताला ने पूछा, मैंने कहा या अल्लाह मैं दाने अपने साथ लेके आया हूं। अल्लाह ने फरमाया अच्छा इस शख्स का भूसा कहां है, फिर इसके ऊपर पकड़ कर ली कि तुम दाने गंदम के तो लेके आए उसका भूसा किधर फेंका। तो इसलिए कोई बंदा ये जुरत ना करे कि जी मैं अल्लाह को जवाब दूंगा, ना ना ना। मनूक के शफिल हिसाब फकद उज़िबा, क्यामत के दिन जिसका हिसाब किताब शुरू हो गया वो सजा पाएगा, बच नहीं पाएगा। जिसको अल्लाह ने बख्शना होगा उसको बिला हिसाब ही बख्श देगा, नरमी का मामला करेगा। हदीस मुबारका में है एक आदमी को अल्लाह ताला क्यामत के दिन खड़ा करेंगे और उसके नामे अमाल को खोलेंगे और उसके गिर्द अल्लाह ताला नूर की एक चादर तान देंगे, फिर उसको याद दहानी करवाएंगे देखो फला मौके पर तूने ये गुनाह भी किया ये भी किया ये भी किया, वो तस्लीम करता जाएगा हत्ता कि उस बंदे को ये यकीन हो जाएगा कि आज मैं धर लिया गया, मेरा छुटकारा नहीं। अल्लाह ताला सारे गुनाह गिनवाने के बाद फिर कहेंगे अच्छा हमने दुनिया में भी तेरे गुनाहों पे पर्दा डाले रखा, आज भी हम पर्दा डालते हैं और तेरे गुनाहों को तेरी नेकियों में तब्दील कर देते हैं। उसके गुनाह नेकियों में बदल जाएंगे। जब नूर का पर्दा हटेगा तो लोग देखकर हैरान होंगे कि पता नहीं ये कोई अंबिया में से नबी है जिसका ये मर्तबा कि इसके नाम अमाल में कोई गुनाह ही दर्ज नहीं है। तो गुनाह मिटेंगे अल्लाह के फजल से, अल्लाह की रहमत से। बंदे का काम है अल्लाह से माफी मांगना, इस्तग़फार करना, फिर अल्लाह ताला की रहमत बंदे की तरफ मुतवज्जे हो जाती है। अलबत्ता तीन काम ऐसे हैं कि जिनको जफा कहा गया है, अल्लाह ताला के साथ किसी को शरीक बनाना, एक ये है जफा, और दूसरा मखलूक को ईजा पहुंचाना, ये भी जफा है। और तीसरा अपने नफ्स से गुनाह कमाना। ये तीन काम, इनको मशायख ने जफा कहा है। हम लोग अल्लाह ताला की सिफत सत्तारी के सदके आज इज्जतों की जिंदगी गुजार रहे हैं। हजरत शाह अब्दुल अजीज रहमतुल्लाह अलैह, शाह वली अहमद देहलवी रहमतुल्लाह के बेटे भी थे, जानशीन भी थे। वो अपने घर में तालीम व तालुम में मसरूफ रहते थे, मस्जिद बैत बनाई हुई थी तो शागिर्दों के साथ वहीं पे नमाजें जमात से पढ़ लिया करते थे। अलबत्ता जुम्मा के दिन जामे मस्जिद में जाके जुम्मा पढ़ते थे। तो उनके मुरीदीन हजरत को देखने के लिए तड़पते थे और जिस रास्ते से हजरत ने जाना होता था उसके दोनों तरफ वो लाइन बना के खड़े हो जाते थे कि हजरत जुम्मा की नमाज के लिए जाएंगे तो हम उनके चेहरे का दीदार ही कर लेंगे। कई मतलब ऐसा होता कि हजरत जुम्मा के लिए निकलते और रास्ते में अपने चेहरे के ऊपर रुमाल डाल लेते थे। तो खादिम का नाम था फसीहुद्दीन, बड़ी उम्र का था वो। फसीहुद्दीन एक दिन कहने लगा कि हजरत ये क्या मामला है, ये लोग सारा हफ्ता तो आपके इंतजार में रहते हैं और जुम्मे के दिन इंतजार में लाइन बना के खड़े होते हैं तो आप इनको फिर भी चेहरा नहीं दिखाते, ये क्या मसला है। तो जब उसने कहा तो शाह अब्दुल अजीज रहमतुल्लाह ने अपना रुमाल फसीहुद्दीन के सर पे डाल दिया। उस रुमाल का असर ऐसा था कि फसीहुद्दीन को लोगों की शक्लें जो थी वो जानवरों जैसी नजर आने लगी। कोई गधा है, कोई सुअर है, कोई कुत्ता है, कोई बिल्ला है, इस तरह नजर आने लगी। तो फसीहुद्दीन ने कहा कि हजरत ये क्या। तो फरमाया कि मुझे अल्लाह ने ये कशफ बसरी दिया था कि मैं लोगों की असली शक्लें देखता था, इसलिए मैं अपनी निगाहों को हटाता था इनसे। हजरत उमर रजी अल्लाह तआला ने अहनफ बिन कैस से पूछा, क्या बता सकते हो सबसे बड़ा जाहिल कौन है? ये उमर लानों ने क्वेश्चन किया, बता सकते हो कि सबसे बड़ा जाहिल कौन है? तो उन्होंने जवाब दिया कि जो दुनिया की खातिर अपनी आखिरत को गंवा दे वो बड़ा जाहिल है। तो हजरत उमर लानों ने फरमाया कि मैं तुझे इससे भी बड़ा जाहिल बताऊं? उन्होंने फरमाया जी अमीरुल मोमिनीन जरूर बताइए। फरमाया कि जो किसी की दुनिया की खातिर अपनी आखिरत को खराब कर ले वो इससे भी बड़ा जाहिल है। लोगों की दुनिया की खातिर अपनी आखिरत खराब कर ली वो उससे भी बड़ा जाहिल है। इसलिए तर्के मासियत आमाल ताअत के ऊपर फजीलत रखती है। उलमा ने लिखा है कि तीन बातें गुनाह से भी बदतर हैं, तीन बातें गुनाह से भी बदतर हैं। एक गुनाह को छोटा समझना, हकीर समझना, और दूसरा गुनाह करके खुश होना, और तीसरा गुनाह के ऊपर इसरार करना, बार बार करना। ये तीन बातें गुनाह से भी ज्यादा बुरी हैं। चुनांचे गुनाह के 10 असरात उलमा ने किताबों में लिखे हैं कि गुनाह करने से एक तो अल्लाह ताला नाराज होते हैं, दूसरा इंसान जहन्नम के करीब हो जाता है, जन्नत से दूर हो जाता है, तीसरा अपने नफ्स से जफा करता है, फिर चौथा फरिश्तों को ईजा पहुंचाता है, और गुनाहों की वजह से अल्लाह के महबूब सल्लल्लाहु अलैहि वसल्लम गमगीन होते हैं। क्योंकि हमारे आमाल नबी अलैहिस्सलाम के सामने पेश किए जाते हैं तो गुनाहों को देख अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम को दुख होता है, तो अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम गमगीन होते हैं। जिस जमीन पे इंसान गुनाह करता है वो जमीन इंसान के खिलाफ गवाह बन जाती है। और गुनाहों में से एक गुनाह है कि इंसान अपनी नेकियों के ऊपर फरेफ्ता हुआ फिरे और अपने आप को कोई शय समझे। इंसान अपने आप को कोई चीज समझे, मैं तो बड़ा नेक हूं जी, मैं तो बड़ा आला, बड़ा मुत्तकी, बड़ा परहेजगार। याद रखें, दूसरों की नजर में अपने आप को गिराना आसान है, अपनी नजर में अपने आप को गिराना ये मुश्किल काम है। जो अपनी नजर में अपने आप को गिराता है और अपने आप को छोटा समझता है वही अल्लाह की नजर में मोटा बन जाता है। उलमा ने किताबों में लिखा है कि जो बंदा अल्लाह ताला को नापसंद होता है अल्लाह ताला उसको पहला अजाब ये देते हैं कि उसकी नजरों से गुनाहों को ओझल कर देते हैं और उसको इबादत की लज्जत से महरूम कर देते हैं, मुनजात की लज्जत से। उसको दुआ मांगने में मजा नहीं आता, नमाज पढ़ने में मजा नहीं आता। ये मुनजात की लज्जत ना मिलना अल्लाह ताला की नाराजगी की दलील है। कई लोगों की आंखें बिल्कुल खुश्क हो जाती हैं, उसमें कोई आंसू नहीं गिरता। तो ये आंख का चश्मा खुश्क हो जाना ये अल्लाह ताला की नाराजगी की दलील है। अल्लाह ताला बहुत माफ करने वाले हैं, वो गुनाहों को माफ फरमाएंगे, लेकिन चंद गुनाह ऐसे हैं कि जिनकी वजह से मौत के वक्त इंसान का ईमान सल्ब हो जाता है। चंद गुनाह ऐसे हैं कि जिनकी वजह से मौत के वक्त इंसान का ईमान सल्ब हो जाता है। उनमें से एक, जो इंसान मुसलमान होने पे खुशी ना महसूस करे, शुक्र ना अदा करे अल्लाह का, एक ये गुनाह। आजकल ऐसा जमाना आ गया कि लोग अपने आप का मुसलमान होना भी छुपाते फिरते हैं और वो अपने अंदर अफसोस करते हैं कि जी हम मुसलमान हैं। तो जो बंदा अपने मुसलमान होने पे अपने दिल में खुशी महसूस न करे और अहकाम को बोझ समझता हो, पाबंदियां समझता हो, तो इस बंदे का ईमान मौत के वक्त सल्ब कर लिया जाता है। दूसरा, ऐसे बंदे को अपने ईमान के जाया होने का कोई खतरा ही ना हो, खौफ ना हो। अल्लाह वालों की पहचान के उनको हर वक्त खौफ रहता है, कोई ऐसा अमल ना हो, कोई ऐसी बात ना हो कि जिससे हमारा ईमान सल्ब हो जाए, वो डरते रहते हैं। हत्ता के जिनके दिल में ओहद पहाड़ के बराबर ईमान होता है वो भी इस तरह डरते और कांपते हैं कि जैसे उन्हें हर लम्हा अपने मुर्तद होने का यकीन हो। तो नेमत इस्लाम पे खुशी ना होना एक गुना, और नेमत इस्लाम के छिन जाने का खौफ दिल में ना होना दूसरा गुना, और तीसरा कि मुसलमानों के ऊपर वो बंदा जुल्म करने वाला हो, मुसलमानों के ऊपर की गीबत करे तो मुसलमानों पे जुल्म है, या कोई ऐसा काम करे जिससे कि मुसलमानों को तकलीफ पहुंचे। ये तीन गुनाह हैं जिनकी वजह से इंसान का ईमान सल्ब हो जाता है। अल्लाह ताला से अल्लाह का खौफ हम तलब करते हैं कि अल्लाह ताला हमें गुनाहों से महफूज फरमाए اور نیکی کا شوق اللہ تعالی ہمیں عطا فرمائے. علماء نے لکھا ہے کہ 6 کام بے فائدہ ہوتے ہیں. گناہ سے بچے بغیر انسان کہے کہ میرے دل میں اللہ کا خوف ہے تو یہ بے فائدہ بات ہے. عمل کیے بغیر انسان جنت جانے کی امید رکھے تو یہ بھی بے فائدہ ہے. اور حسن ظن رکھے بغیر انسان دعا کی قبولیت کا خیال دل میں رکھے تو یہ بھی بے فائدہ ہے. ندامت کے بغیر انسان استغفار کرے تو یہ بھی بے فائدہ ہے. اور اصلاح باطن کے بغیر انسان اپنے ظاہر کو سنوارے تو یہ بھی بے فائدہ ہے. اور اخلاص کے بغیر انسان عمل کرے تو یہ بھی بے فائدہ ہے. تو بندے کو چاہیے کہ اپنے گناہوں سے توبہ استغفار کرے، اپنے دل کو حسد اور کینہ اس سے خالی کرے، پھر بدکار لوگوں کی صحبت سے پرہیز کرے اور موت کی تیاری میں لگ جائے. یہ 4 کام بندے کو کرنے چاہیے. گناہوں سے توبہ استغفار کرے، دل کو حسد بغض کینہ ان سے خالی کر لے، بدکار لوگوں سے علیحدہ ہو جائے اور موت کی تیاری میں لگ جائے. تو اس بندے نے جو یہ 4 کام کیے، اس کے بدلے میں اللہ تعالیٰ اس کو انعام دیتے ہیں. پہلی بات کہ اس بندے سے اللہ تعالیٰ محبت کرنے لگ جاتے ہیں. دوسری بات، اللہ تعالیٰ اس بندے کے گناہوں کو مٹا دیتے ہیں. تیسری بات کہ اللہ تعالیٰ شیطان کے مکر و فریب سے اس بندے کو بچا لیتے ہیں. اور پانچویں بات کہ موت سے پہلے اللہ تعالیٰ اس بندے کو ایمان کی نوید سنا دیتے ہیں. اسی مومن کو چاہیے کہ غلطی ہو چھوٹی یا بڑی، فوراً اللہ سے معافی مانگے. اتنی توبہ کریں، اتنی توبہ کریں کہ حتیٰ کہ شیطان تھک جائے بندے سے، اس بندے کا میں کیا کروں، میں بار بار اس سے گناہ کرواتا ہوں اور یہ توبہ ایسی کرتا ہے کہ اللہ اس کے گناہوں کو اس کی نیکیوں میں بدل دیتے ہیں. اللہ تعالیٰ بندے کو سزا دینے میں جلدی نہیں فرماتے. ایک بادشاہ نے ایک بزرگ کو کہا کہ جی آپ میرے محل کے جو قریب گھر بنے ہوئے ہیں، یعنی نوکر چاکر کے لیے گھر بناتے ہیں، تو آپ اس میں آ کے ٹھکانہ کر لیں. وہ بزرگ جاتے نہیں تھے، تو ایک موقع پہ بادشاہ بہت ناراض ہوا کہ میں آپ کو بار بار کہہ رہا ہوں کہ آپ آئیں اور ہمارے سرونٹ کوارٹر میں آپ ٹھہر جائیں میرے محل کے قریب، اور آپ میری بات پہ توجہ ہی نہیں دیتے، آتے ہی نہیں. تو ان بزرگوں نے کہا کہ بادشاہ سلامت مجھے ایک بات بتائیں کہ اگر آپ کبھی مجھے دیکھیں کہ میں آپ کی باندی کے ساتھ الٹی سیدھی کوئی حرکت کر رہا ہوں تو آپ کیا کریں گے. اب یہ سنتے ہی بادشاہ تیش میں آ گیا کہ مجھے کیا پتا کہ آپ ایسی حرکت بھی کر سکتے ہیں. اس نے کہا بادشاہ سلامت ناراض نہ ہو، اللہ تعالیٰ مجھے گناہ کرتے دیکھتے ہیں، پھر بھی اللہ مجھے عذاب دینے میں جلدی نہیں کرتے، میں اس مالک کے دروازے کو چھوڑ کے تمہارے سرونٹ کوارٹر میں کیوں آؤں، ابھی تو میں نے کچھ کیا ہی نہیں، میں نے تو تصور میں ایک بات بتائی اور آپ اسی پہ ناراض ہونے لگ گئے، تو میں آپ کے پاس نہیں آتا. تو اللہ تعالیٰ کی رحمت کا کیا کہنا، وہ بڑا رحیم ہے، بڑا کریم ہے. بندہ جب اللہ کے سامنے گناہوں کی معافی مانگتا ہے تو اللہ تعالیٰ، اتنا ٹائم ہو گیا، چنانچہ ایک بزرگ تھے سفیان ثوری رحمت اللہ علیہ، بڑے فقیہ تھے اور ان کا درس بڑا مشہور تھا، بڑے نیک متقی بزرگ تھے. ان کے ہمسائے میں ایک شرابی رہتا تھا. اللہ کی شان دیکھیں کہ شرابی کی وفات ہوئی تو سفیان ثوری رحمت اللہ جنازے میں شریک ہوئے اور فرمانے لگے کہ مجھے خواب میں اللہ تعالی کی طرف سے یہ حکم ملا ہے کہ اس کی نماز جنازہ میں نے پڑھانی ہے. لوگ بڑے ہیں نا کہ سفیان ثوری رحمت اللہ تو بڑے اس معاملے میں سخت ہیں، وہ تو کسی ایسے بندے کی جو کبیرہ کا مرتکب ہو جنازہ کی نماز ہی نہیں پڑھتے، اور آج وہ کہہ رہے ہیں کہ اس کی جنازے کی نماز میں پڑھوں گا. خیر انہوں نے جنازے کی نماز پڑھائی تو کسی نے کہا کہ حضرت آپ نے یہ کیسے کام کر لیا؟ فرمانے لگے بھائی مجھے خواب میں حکم ملا کہ اس شرابی ہمسائے کی جنازے کی نماز تو نے پڑھانی ہے، تو میں نے نماز تو پڑھا دی لیکن اب میں قبرستان سے واپس اس کے گھر جاتا ہوں اور اس کی بیوی سے پوچھتا ہوں کہ اس کا کوئی ایسا عمل بتاؤ جو اللہ کو پسند آ گیا. چنانچہ سفیان ثوری رحمۃ اللہ تدفین کے بعد سیدھا اس کے گھر گئے اور اس کے گھر کے لوگوں سے پوچھا کہ جی بتائیں موت کے وقت اس بندے کی کیا بات تھی، اس نے کیا بات کہی تھی؟ تو اس کے بھائی نے کہا جی کہ اس کی بیوی بتا رہی ہے کہ جب اس شرابی کے موت کا وقت تھا تو اس کی آنکھوں میں آنسو ٹپک رہے تھے اور یہ دعا مانگ رہا تھا، اے اللہ جو دنیا اور آخرت کا مالک ہے اس شخص پر رحم فرما جس کے پاس نہ دنیا ہے نہ آخرت ہے. اے وہ ذات جو دنیا اور آخرت کا مالک ہے، اے اللہ اس شخص پر رحم فرما جس کے پاس نہ دنیا ہے نہ آخرت ہے. اس شرابی کے جو یہ عاجزانہ الفاظ تھے اللہ کو پسند آ گئے، اللہ نے اس کی توبہ کو قبول کر لیا اور سفیان ثوری رحمت اللہ کو خواب میں حکم دلوایا گیا کہ اس شرابی کی نماز جنازہ تم نے ادا کرنی ہے. تو کئی مرتبہ انسان گناہ کر لیتا ہے مگر اس پر توبہ ایسی کرتا ہے کہ جس توبہ کی وجہ سے وہ بندہ جنت میں چلا جاتا ہے. کتابوں میں لکھا ہے کہ گناہ کر کے انسان جنت میں چلا گیا، حالانکہ گناہ پر اس نے توبہ کی ہوتی ہے اور اس توبہ کی قبولیت پر اس بندے کو اللہ تعالیٰ جنت عطا فرما دیتے ہیں. ذکر کی کثرت کا ایک اثر یہ ہے کہ انسان کے لیے گناہوں کو چھوڑنا آسان ہو جاتا ہے. چونکہ جو چیز اللہ کو ناپسند ہے پھر اس کو چھوڑنا آسان ہو جاتا ہے، مشکل نہیں ہوتی. دوڑ دوڑ کے نیکی کرنا، بھاگ بھاگ کے نیکی کرنا یہ صالحین کا شعار ہے. ہمارے مشائخ نے کتابوں میں لکھا ہے دوڑ دوڑ کے نیکی کرنا اور بھاگ بھاگ کے نیکی کرنا یہ صالحین کا شعار ہے، اور گناہوں سے اپنے آپ کو بچانا یہ صدیقین کا شعار ہے. تو نیکی کرنے پہ اگر آپ ایک من محنت کرتے ہیں تو گناہوں سے بچنے پہ ایک ٹن محنت کرنے کی ضرورت ہے. ہمارے سلسلہ علی نقشبندیہ کے ایک بزرگ تھے حضرت خواجہ ابو الحسن خرقانی رحمۃ اللہ علیہ. تو حضرت خواجہ ابو الحسن خرقانی رحمۃ اللہ فرمایا کرتے تھے اے اللہ تو جانتا ہے کہ میں نے اپنی زندگی کے 70 سال اس حال میں گزارے کہ میرے دل میں تیرے سوا کوئی اور نہیں تھا. اے اللہ تو جانتا ہے, یعنی اللہ کو گواہ بنا کے بات کر رہے ہیں. ایسے بزرگ کا بات کرنا ہی بڑی بات ہوتی ہے, چاہے جائے کہ وہ اللہ کو گواہ بنا کے بات کرے. اے اللہ تو جانتا ہے میں نے زندگی کے 70 سال اس طرح سے گزارے کہ میرے دل میں تیرے سوا کوئی اور نہیں. تو ذکر کی کثرت سے انسان کے لیے نیکی کرنا آسان اور گناہوں کو چھوڑنا بھی آسان. اللہ تعالیٰ ہمارے گناہوں کو معاف فرمائے اور ہمیں توبہ النصوح کی توفیق عطا فرمائے. وآخر دعوانا ان الحمد للہ رب العالمین. محمد طاہر مرتضیٰ صاحب یہ وکیل صاحب ابھی نکاح پڑھائے جائیں گے اس لیے بیان چھوٹا کر دیا. تو یہ نکاح کے جو وکیل ہیں اور جو دلہا ہیں وہ ذرا قریب آ جائیں, گواہ تھوڑا دور بھی بیٹھے رہیں تو وہیں سے دیکھ سکتے ہیں. محمد طاہر مرتضیٰ ولد میاں گل محمد. دلہا کا نام ہے حافظ محمد عبید اللہ ولد حافظ محمد ایوب. یہ دلہا کون ہے؟ دلہا اور وکیل کا آگے آنا ضروری ہے, جو آگے نہیں تشریف لائے جائیں گے تو اس نکاح کو ہم مؤخر کر دیں گے, نہیں پڑھائیں گے. ایک دلہا ہیں حسان غفار ولد عبد الغفار. محمد بشیر ولد محمد طفیل. آپ وکیل ہیں
جی.
عبد المجید ولد اللہ بخش وکیل ہیں. فرحانہ مجید بنت عبد المجید کے یہ وکیل ہیں. محمد سعید الرحمن ولد عبد الحمید عارف. محمد سعید الرحمن ولد عبد الحمید عارف.
الحمد للہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیہ ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدًا عبده ورسوله. أما بعد, أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا
وقال الله تعالى في مقام آخر
يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون وقال الله تعالى في مقام آخر
يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما وقال الله تعالى في مقام آخر
الطيبات للطيبين
والطيبون للطيبات وقال الله تعالى في مقام آخر
نساؤكم حرث لكم فأتوا حرثكم أنى شئتم
وقدموا لأنفسكم واتقوا الله وقال الله تعالى في مقام آخر
هن لباس لكم وأنتم لباس لهن
وقال الله تعالى في مقام آخر
الرجال قوامون على النساء
وقال الله تعالى في مقام آخر
وعاشروهن بالمعروف
وقال الله تعالى في مقام آخر
فإن تبن لكم عن شيء منه نفسا فكلوه هنيئا مريئا
وقال رسول الله صلى الله عليه وسلم النكاح من سنتي وفي رواية أخرى
فمن رغب عن سنتي فليس مني
سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم محمد طاهر مرتضى صاحب محمد بشیر صاحب آپ نائلہ گل جو بنت ہیں محمد بشیر صاحب کی ان کے وکیل ہیں کیا آپ نے مسمات نائلہ گل جو بیٹی ہیں محمد بشیر صاحب کی ان کو حسان غفار جو بیٹے ہیں عبدالغفار صاحب کے ان کے نکاح میں بعوض حق مہر جو مہر فاطمی کے بقدر ہوگا اور عند طلب ادا کرنا ہوگا و مطابق شریعت محمدی سامنے شیگواہوں کے آپ نے اس بچی کو ان کے نکاح میں پیش کیا؟ میں پوچھتا ہوں دوبارہ کہ محمد بشیر صاحب کیا آپ نے مسمات نائلہ گل جو بیٹی ہیں محمد بشیر صاحب کی ان کو حسان غفار جو بیٹے ہیں عبدالغفار صاحب کے ان کے نکاح میں بئی بز حق مہر جو مہر فاطمی کے بقدر ہوگا ان در طلب ادا کرنا ہوگا و مطابق شریعت محمدی سامنے شگواہوں کے آپ نے ان کے نکاح میں پیش کیا؟ حسان غفار صاحب کیا آپ نے مسمات نائلہ گل جو بیٹی ہیں محمد بشیر صاحب کی ان کو اپنے نکاح میں بعوض حق مہر مہر فاطمی ان در طلب ادا کرنا ہوگا بمطابق شریعت محمدی سامنے شریگواہوں کے آپ نے اس کو اپنے نکاح میں قبول کیا؟ آپ کے میں نے اسے اپنے نکاح میں قبول کیا. حسان غفار صاحب، کیا آپ نے مسمات نائلہ گل جو بیٹی احمد بشیر صاحب کی ان کو اپنے نکاح میں بھائی بالحق میں جو میرے فاطمی کے بقدر ہوگا اندر طلب ادا کرنا ہوگا بمطابق شریعت محمدی سامنے شیگواہوں کے اپنے نکاح میں قبول کیا؟ بارک اللہ لک و بارک علیک و جمع بینکما فی خیر. وکیل کا نام ہے جی عبد المجید ولد اللہ واحد. کیا آپ نے مسمات فرحانہ مجید جو بیٹی ہیں عبد المجید صاحب کی ان کو محمد سعید الرحمان جو بیٹے ہیں عبد الحمید عارف کے ان کے نکاح میں بعوض حق مہر 11,000 روپیہ معجل ادا کرنا ہوگا بمطابق شریعت محمدی سامنے شیگواہوں کے آپ نے بچی کو ان کے نکاح میں پیش کیا؟ دوبارہ پوچھتا ہوں عبد المجید صاحب کیا آپ نے مسمات فرحانہ مجید کو جو بیٹی ہیں عبد المجید صاحب کی ان کو محمد سعید الرحمان جو بیٹے ہیں عبد الحمید عارف کے ان کے نکاح میں بعوض حق میں 11,000 روپیہ معجل ادا کرنا ہوگا بمطابق شریعت محمدی سامنے شیگواہوں کے آپ نے ان کے نکاح میں پیش کیا؟ محمد سعید الرحمان صاحب کیا آپ نے مسمات فرحانہ مجید کو جو بیٹی عبد المجید صاحب کی ان کو اپنے نکاح میں بعوض حق میں 11,000 روپیہ معجل ادا کرنا ہوگا بمطابق شریعت محمدی سامنے شیگواہوں کے آپ نے ان کو اپنے نکاح میں قبول کیا؟ دوبارہ پوچھتا ہوں محمد سعید الرحمان صاحب کیا آپ نے مسمات فرحانہ مجید جو بیٹی ہیں عبد المجید صاحب کی ان کو اپنے نکاح میں بعوض حق میں 11,000 روپیہ معجل ادا کرنا ہوگا بمطابق شریعت محمدی سامنے شریگواہوں کے آپ نے اپنے نکاح میں قبول کیا؟ بارک اللہ لک و بارک علیک و جمع بینکما فی خیر. حافظ محمد عبید اللہ ولد مولانا محمد ولد حافظ محمد ایوب صاحب، یہ حضرات شاید ابھی نہیں پہنچ سکے، آنے میں ان کو دیر ہو گئی تو ابھی ان کا نکاح مؤخر کرتے ہیں. فرما رہے ہیں کہ بہت سارے احباب توبہ کی نیت سے آئے ہیں تو دل میں نیت کر لیجئے کہ ہم پچھلے گناہوں سے سچی پکی توبہ کر رہے ہیں اور آئندہ نکوکاری پرہیزگاری کی زندگی گزارنے کا دل میں ارادہ کر رہے ہیں. الحمدللہ وکفا وسلام علی عبادہ الذین اصطفى اما بعد. یہ کلمات سچے دل کے ساتھ پیچھے پیچھے پڑھیے، بسم اللہ الرحمن الرحیم، لا الہ الا اللہ، محمد الرسول اللہ، آمنت باللہ وملائکته وکتبه ورسله والیوم الآخر والقدر خیره وشره من اللہ تعالی والبعث بعد الموت. آمنت باللہ کما ہوا، بأسمائه وصفاته، وقبلت جميع أحكامه إقرار باللسان وتصديق بالقلب، أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. استغفر الله ربي من كل ذنب واتوب اليه برحمتك يا ارحم الراحمين. چند معاملات ہیں جن کو باقاعدگی سے کریں گے تو اللہ تعالیٰ دل کو منور کریں گے. ان میں پہلی چیز ہے 100 مرتبہ استغفار صبح شام پڑھنا، استغفر اللہ ربی من کل ذنب و اتوب الی. اور دوسرا ہے درود شریف صبح شام 100 مرتبہ پڑھنا، اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم. تیسرا ہے قرآن مجید کی تلاوت روزانہ کرنا. चौथा है चलते फिरते हर वक्त दिल में अल्लाह को याद करना, दस्तबकार दिल बयार, हाथ काम काज में मशगूल, दिल अल्लाह की याद में मशगूल। और पांचवी चीज है मुराकबा करना। 10-15 मिनट के लिए आप अपने आप को फारिग कर लें सुबह में या शाम में, और सारी मखलूक से हट कट के एक तरफ होके बैठ जाएं। शुरू में दिल में नियत रखें कि अल्लाह की रहमत आ रही है, मेरे दिल में समा रही है, मेरे दिल की जुल्मत और स्याही दूर हो रही है, और मेरा दिल अल्लाह अल्लाह अल्लाह, मेरा दिल अल्लाह अल्लाह कह रहा है। दुआ कर लीजिए। सुभान रब्बिल अलवहाब, अल्लाहुम्मा सल्ली अला सय्यिदिना मुहम्मदिन व अला आल सय्यिदिना मुहम्मदिन व बारिक वसल्लम। ऐ करीम आका, हम आपके आज मिस्कीन बंदे हैं, हमारे गुनाहों को माफ़ फरमा, खताओं से दरगुजर फरमा, ऐबों की पर्दापोशी फरमा। अल्लाह हमारे हाल पर रहमत की नज़र फरमा। अल्लाह हमारे छोटे बड़े सब गुनाहों को माफ़ फरमा। अल्लाह हमें अपनी रहमत के साथ इल्म का नूर अता फरमा। अल्लाह इस नूर को पूरी दुनिया में आगे फैलाने की तौफीक अता फरमा। रब्बे करीम रहमत का मामला फरमा। अल्लाह जो मांगा अता फरमा, जो मांगना चाहिए थे नहीं मांग सके वो भी अता फरमा। रब्बना ज़लमना अनफुसना व इल्लम तग़फिर लना व तरहमना लनकूनन्न मिनल ख़ासिरीन। रब्बना ला तुज़िग़ क़ुलूबना बाद इज़ हदैतना व हब लना मिन लदुनका रहमा इन्नका। सल्लल्लाहु तआला अला हबीबी मुहम्मद व आलिही व असहाबिही अजमाईन बिरहमतिका या अरहमर राहिमीन। सुनते पढ़ लीजिए,
लोग सुन्नत अदा फरमा लें। जज़ाकुमुल्लाह।